लोकेटेड इन बॉन। हुणे कॉल करो अते अपनियां पार्टियां बुक कराओ 416-433-9191 416-433-9191। प्रेसिडेंट कन्वेंशन
सेंटर
जी।
हाँ जी मयूर भाई, एक और जो है ना पैट्रिक ब्राउन साहब से आज तो मुझे लगता है हमारी जो खबरें हैं ना, दे शुड बी डेडिकेटेड टू पैट्रिक ब्राउन। पैट्रिक ब्राउन साहब की आपको पता ही है कि लास्ट वीक एन ब्रोडी जो हैं उन्होंने कहा था कि जी जिस तरीके से इन्होंने मुझे कहा था, जो मेरी सैलरी भी आई थी और कहा था कि आप ये तरीका जो चला रहे हैं मेरे कैंपेन का ये ठीक है, तो उसने जब ये रेवलेशन किए थे तो इनको हटा दिया गया था अब इस रेस में से, जो कंजर्वेटिव पार्टी की फेडरल लेवल की रेस है। इसके ऊपर आज कुछ और रेवलेशन आई हैं और उसके मुताबिक ये जो इलेक्शन ऑर्गेनाइजिंग कमेटी है इसकी कंजर्वेटिव पार्टी की लीडरशिप की, वो कहते हैं जी कि जिस वक्त इनका नाम आया था भी उस वक्त भी हमारे कंसर्न्स थे कि क्या हम वो जो वेटिंग प्रोसेस चल रहा था ना, उस वेटिंग प्रोसेस में हमारे कंसर्न्स थे कि ऑलरेडी एक तो अलेजली इनके ऊपर सेक्सुअल हरासमेंट का केस डाला हुआ है एक लड़ी ने, जो कि जाहिर है कि खत्म हो गया था लेकिन फिर भी डाला था। इसके अलावा जो कुछ जैसे इनको कंजर्वेटिव पार्टी से जो थे प्रोविंशियल इलेक्शन उसमें से भी इनको साइडलाइन कर दिया गया था, इनको यानी कि इतना प्रेशराइज किया था कि इनको रिजाइन करना पड़ा, फिर इनको छोड़नी पड़ी वो वाली रेस भी। तो वो कहते हैं जब वेटिंग प्रोसेस कर रहे थे तब भी हमारे पैट्रिक ब्राउन के ऊपर जो थे बड़े कंसर्न्स थे, तो यानी ऐसा नहीं था। तो भाई अब मेरा क्वेश्चन ये है कि अगर आपके वेटिंग प्रोसेस के बीच में आपके कंसर्न्स थे तो फिर इन द फर्स्ट प्लेस, हाँ हाँ हाँ, तो व्हाई इन द फर्स्ट प्लेस डिड यू अग्री कि ये ही कैन गो अहेड, यानी कि इतना आदमी अब आगे चला गया, उसने इतनी अपनी मेंबरशिप साइन करवा ली, तो यानी ये तो गंदा करने वाली फिर बात है ना, उसको इतना उसको आप बदनाम अब कर रहे हैं, तो वो कर लिया आपने और फिर उसने आपने कहा ओ नहीं अब जी तुम्हारा ये जो कोड ऑफ कंडक्ट है ये जो उसका अपने मेंबरशिप्स लेने का ये ठीक नहीं है और उसके अंदर अलेज जो है मिस अप्रोप्रिएशन है और ये और वो है, तो भाई आपको तो ये पता ही था जो क्योंकि जो उनके ऊपर सेक्सुअल एलिगेशन लगे थे अलेजली वो भी लगे हुए थे पहले, कॉकस से उनको पहले भी हटाया था जो प्रोविंशियल थी, तो फिर आपने उनको इतना आगे क्यों जाने दिया। तो वो कहते हैं हाँ जी हमारे बड़े कंसर्न से जब हम वेटिंग कर रहे थे। अच्छा जी बड़ी अच्छी बात है आपके कंसर्न्स थे, वाह जी वाह क्या बात है। तो अब ये है बहरहाल जी, इन्होंने अब मैरी हनीन बहुत ही टॉप लॉयर हैं उसकी टोरंटो की, उन्होंने ली हैं और वो कह रहे हैं कि एटलीस्ट अब ये रूल तो नहीं है कंजर्वेटिव पार्टी का कि अगर आप ऐसे कोई अपील डालें, आप अपील ही नहीं कर सकते, लेकिन ये कह रहे हैं कि मैं अपील डालूंगा और इनको मुझे बताना पड़ेगा।
ये वही लॉयर है जिन्होंने गमोशी का,
यस यस यस,
गमोशी का केस लड़ा
था। जी जी जी, गमोशी का जिसने केस लड़ा था, शी इज अ ब्रिलियंट लॉयर, शी इज अ वेरी वेरी स्मार्ट लॉयर। तो वो कहते हैं कि नहीं हम ये जो है ये बेशक कहते रहे हैं कि हम जी इंडिपेंडेंट काउंसिल ले आए हैं और हम ये कर रहे हैं और वो कर रहे हैं, मैं जो है अपील डालूंगा और मैं देखूंगा कि ये मुझे किस तरह से इन्होंने गलत इल्जाम मेरे पे, क्योंकि वो मान नहीं रहे कि ये इल्जाम जो है ये सारे सही हैं। अच्छा जनाब, सारे जो प्रीमियर्स हैं हमने आपको कल भी बताया था कि वो जमा हो रहे हैं ब्रिटिश कोलंबिया के अंदर और वो बात कर रहे हैं फिर से कि जी उसको फेडरल गवर्नमेंट को कि हमको पैसे दो, यानी कि $2 बिलियन जो उनको कहा प्रॉमिस किया गया था मार्च में कि आपको दिया जाएगा ताकि ये जितने भी सर्जिकल और डायग्नोस्टिक जो बैकलॉग्स हैं इनको खत्म किया जाए। तो यहां पे आज सारे प्रीमियर्स ने कहा जी कि ये अभी तक हमें मिला नहीं है। हेल्थ मिनिस्टर जॉन यीव डुक्लॉ जो है वो कह रहे थे कि वन टाइम टॉप अप हम आपको ये जो है देंगे एक्सपेडाइट करने के लिए आपके सर्जरीज ऑन मार्च 25th, और क्रिस्टिया फ्रीलैंड जो फाइनेंस मिनिस्टर और डिप्टी प्राइम मिनिस्टर हैं उन्होंने भी ये हाउस ऑफ कॉमन्स में बिल लेकर ये जब आए थे बिल C-17, लेकिन ये कभी भी जो है वो फर्स्ट रीडिंग के बाद आगे नहीं गया है। तो वो कहते हैं जी कि फिर इन्होंने क्या किया कि इस पैकेज सारे को डाल दिया था बजट के अंदर डाल दिया था और कहा था कि ये हम आपको देंगे, मगर ये दिया गया नहीं है अभी तक। तो यहां पे बीसी के जो प्रीमियर हैं जॉन होर्गन, उन्होंने तो आज बड़ा मजाक भी उड़ाया इस फंड का, उन्होंने कहा कि हाँ ठीक है ये जो जितना भी ये जो है बजट जो है ये कोई इतना जबरदस्त तो नहीं है, ये तो सिर्फ एक बैंडेड है जो, लेकिन फिर भी हम इस बैंडेड को भी हम जो है वो वेलकम करते हैं क्योंकि हमको स्टिचेस लगाने हैं। तो
वैसे मैं एक बात बताऊं आपको कि वो ये प्रीमियर्स का ये कहना है कि आप वन टाइम वाला चक्कर ना रखें, आप इन जो 22% हमको देते हैं वो 22% की जगह आप 35% ऑन ए रेगुलर बेसिस,
पॉसिबल नहीं है ना, ये
गवर्नमेंट के पास इतना पैसा है या नहीं है वो तो बात बता रहेगा, यूक्रेन को बहुत दे दिया,
बस वही बात है ना, यूक्रेन को भी बहुत दबदबा तब दे रहे हैं, तो अपने लोगों का आपको ख्याल नहीं है। तो जनाब ये उन्होंने कहा जी आज के, ये तो सिर्फ एज सर्व करेगा एज अ बैंड, लेकिन बात आपकी मजद भाई, आपकी बात मैं कल की कर रही हूं जो है रिपीट कर रही हूं कि इतने पैसे अगर मिल भी जाएंगे हैं और वो जो आप कह रहे हैं जी 35% भाई पैसे जो हैं वो तो सर्जरियां नहीं करेंगे ना आपकी, या वो तो लोगों को नहीं देखेंगे ना, पैसे जाके तो पेशेंट्स को नहीं देखेंगे, या पैसों की वजह से आपके कोई इमरजेंसीज तो नहीं, उसके लिए आपको बंदे हायर करने पड़ेंगे. सो यू नीड पीपल, पीपल, वो पीपल, वो डॉक्टर, वो नर्सें, वो ईआर में काम करने वाले, वो कहां से लाओगे आप लोग? वो सारे हेल्थ केयर सेक्टर में, तो किधर जाना है आपने? आपने जाना है पाकिस्तान.
उसके लिए आपको
ओनली पाकिस्तान
आपको अट्रैक्ट करना पड़ेगा. यू नो यू हैव टू हैव सच अ पैकेज दैट दे कैन से नो.
Yeah,
you know,
yeah.
हमारे उसमें कहा जाता था कि यू नो यस एवरीबॉडी हैज गॉट अ वैल्यू, आप मुझे ऑफर करें एंड लेट मी से नो.
यस, जैसे कि हमने थोड़े दिन पहले भी बात की और आपने बिल्कुल राइटली पॉइंट आउट किया है कि जैसे मैंने कहा जी कि इन्होंने सारे ये जो है प्रीमियर्स कह रहे हैं कि हमारे पास लेबर की शॉर्टेज भी है. तो आपने उसका क्या मुझे जवाब दिया था? आपने क्या कहा था उस वक्त? आपने उसको कहा कि अमरीका में भी लेबर की शॉर्टेज थी, लेकिन उन्होंने इंसेंटिव ही लोगों को इतने दे दिए कि लोग दबादब अब उनके पास आ रहे हैं. तो भाई बात तो यही है कि आपकी कंपनियां इतनी थकेली हैं यहां पे, पैसा जो है वो सेठ अपनी जेब में रखना चाहता है, लोगों को बेनिफिट्स नहीं देना चाहता, उनको अच्छी सैलरीज नहीं देना चाहता, और रोता रहता है गवर्नमेंट के सामने कि जी शॉर्टेज है. गवर्नमेंट जो है वो माशाल्लाह से इतनी स्मार्ट है कोई कनाडा की, दबा दब कचरा जो है सारे दुनिया से उठा उठा के लेकर आ रहा है वो. यानी उसका मतलब यह है कि अनस्किल्ड लोग जो है बस उठा उठा के वो लोग ला रहे हैं, जिन्होंने आपके ऊपर जो टैक्स पेयर्स जो है उसके ऊपर आप सिर्फ बर्डन उसने बनना है, क्योंकि उनके पास आता जाता तो उनको कुछ नहीं है. इतने पढ़े लिखे काबिल यहां पे लोग आपके मुल्क में बैठे हैं, लेकिन ना तो आप उनको हायर करने को तैयार हैं, ना आप अच्छी जॉब्स अनाउंस करते हैं, ना तो ये न्यूज़पेपर्स में या ये जो एथनिक मीडिया के जो अदारे हैं उसके अंदर तो अनाउंसमेंट कभी आपको पता चलती है कोई हाई टॉप सीईओ टाइप की जॉब कभी हमें पता चलती है कि किसी गवर्नमेंट के अदारे को कोई सीईओ चाहिए या सीएमओ चाहिए या सीएफओ चाहिए? हमें तो पता ही नहीं चलता भाई. तो आप ये जो बड़ी बड़ी जो जॉब्स हैं ये तो आप वही है ना, अन्ना वन्ने वंडे रेवड़ियां मुड़ मुड़ अपने, तो आप तो अपने आपस में ही एक दूसरे को पूछ रहे हो, हाँ भाई तेरा चाचे का पुत्र है, तेरे मामे का बेटा है, उसको लेकर आ जाओ और ये इस तरह करके. तो आपको कैसे अच्छा लेबर मिलेगा? आप पैसे भी देने को तैयार नहीं हो, बेनिफिट्स देने को तैयार नहीं हो, नौकरियां अनाउंस करने को तैयार नहीं हो, तो कैसे आपके पास आएगी जो है लेबर? और अब आप कह रहे हैं नहीं जी नहीं, हम इमिग्रेशन करेंगे और लोगों को लेकर आएंगे. तो मतलब है और बर्डन आप डालते जाओ, लेकिन जो अच्छी ऑलरेडी इधर आई हुई है क्वालिफाइड जो फोर्स है उसको नहीं आपने इस्तेमाल करना. तो और इसीलिए देखें आप ये जो रेशो, ये भी एक रिपोर्ट में एक दिन लेकर आऊंगी माजिद भाई कि कितने लोग कनाडा में आ रहे हैं. और ये जो मिथ है ना कि लोग कनाडा छोड़ के नहीं जाते, मैं अब आपको स्टैट्स दूंगी जो कि मेन स्ट्रीम मीडिया ने लाया हुआ है कि कितने लोग पिछले 6 से 7 या 8 साल के अंदर वापस गए हैं कनाडा से बिकॉज ऑफ दिस. उन्होंने अपने घर रखे हुए यहां पे कनाडा में समर हाउसेज की तरह, उसको लॉक करके जाते हैं और बाहर के मुल्कों में जहां पे काम कर रहे थे वहां पे, खासतौर पे मिडल ईस्ट से जो लोग आए थे वो वहीं पे चले जाके वहां पे काम कर रहे हैं, यहां पे आते हैं छुट्टियां गुजारने के लिए अपने बीवी बच्चों के साथ, छुट्टियां गुजारते हैं और चले जाते हैं. तो कौन रहेगा भाई आपके इतने डिफिकल्ट कंट्री में जहां पे आप लोगों को फैसिलिटीज ही कोई नहीं दे रहे हैं? ठीक है. अच्छा जनाब, डाउन टाउन टोरंटो के अंदर एक जो है 2 कॉन्डोमिनियम्स थे, वहां से रेजिडेंट्स को निकाला गया क्योंकि खबर आई थी कि वहां पे बहुत सारी गैस लीक हो गई है और वहां पे फॉरेन पुलिस को बुलाया गया. ये एरिया जो है दिस इज नियर ब्लू जेज वे वेलिंगटन स्ट्रीट का जो एरिया है वो है, और इसको फॉरेन एवैक्यूएट किया गया था. इसको रेजिडेंट्स को कहा था आप जगह छोड़ दें, लेकिन यहां पे एक जो गैस पाइप थी वो थोड़ी सी कंस्ट्रक्शन वर्कर्स की कहते हैं कि उनकी वजह से कोई डैमेज हो गई थी, लेकिन अब उसको फिक्स कर दिया गया है और फौरन ही टीटीसी को बुलाया गया था, बसें लाई गई थी और रेजिडेंट्स को बुला के वहां से शिफ्ट किया गया था. लेकिन अब जो है पुलिस कह रही है कि हमने ये सारा एरिया भी खोल दिया, लोग भी अपने घरों में वापस आ गए हैं.
250 वेलिंगटन, 2 बड़ी बड़ी बिल्डिंग है वहाँ.
जी, जी 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 जी
जहाँ पर ब्लू जेस खेलते हैं ना.
हाँ हाँ,
उसी के पीछे वाले
उसके. हाँ, तो वो कह रहे हैं जी कि ये एनब्रिज का भी क्रू आया था तो उसने ये अब रिपेयर कर दिया लीकेज जो है, तो एज अ रिजल्ट अब किसी को खतरा नहीं है. लेजर पोल का आज एक फिर से एक और आया है जी पोल, और हम तो कह ही चुके हैं कि हर हाल में आएगा रिसेशन कनाडा में. कुछ लोगों का तो कहना है वो हमसे भी आगे निकल गए, वो कहते हैं जी ऑलरेडी रिसेशन हैज सेट इन, ऑलरेडी इट हैज सेट. मोस्ट ऑफ द कैनेडियंस, ये जिनका इन्होंने सर्वे किया तकरीबन 1538 कैनेडियंस का बिटवीन जुलाई 8 और 10 इन्होंने ये सर्वे किया था, उन्होंने कहा जी ऑलरेडी यहां पर रिसेशन आ गई है. और इसके अंदर वो कहते हैं जी कि ये जो कॉन्स्टेंटली प्राइसेज ऊपर जा रही हैं उसकी वजह से हमें कुछ पता नहीं चल रहा कि हमारे पास फ्यूचर में क्या है. 80% ऑफ कैनेडियंस जो है दे बिलीव द प्राइसेज विल कीप ऑन गोइंग अप, ये कोई इसके ऊपर कंट्रोल नहीं है. 59% कैनेडियंस थिंक इकोनॉमिक रिसेशन इज ऑलरेडी हियर. अच्छा, ये जो इन्होंने किया था ना, ये कैनेडियंस और यूएसए के अमेरिकन्स के साथ मिलकर किया था, तो ये अमेरिकन्स के भी जो थे वो इस तरह के कुछ सिमिलर जो हैं वो ख्यालात थे इसके अंदर. लेकिन यही है ना कि अमेरिका जरा बड़ा मुल्क है, उनके अंदर जरा वो सह लेते हैं.
अमेरिका में भी जैसे आपने कहा कि 80% यहां पर कैनेडियन ने कहा कि प्राइसेस कीप ऑन गोइंग अप, 64% ऑफ अमेरिकन्स ने भी ये कहा है कि आई थिंक द प्राइसेस विल कीप ऑन गोइंग
अप. और रिसेशन भी वो उन्होंने कहा जी कि रिसेशन जो है उसके भी हमें वहां पर वो कह रहे हैं जी हमें साइंस आ रहे हैं, और ये तो कह रहे हैं ऑलरेडी हमारे मुल्क में आ गया है.
थोड़े दिनों पहले से जब से ये एयरपोर्ट का प्रॉब्लम हुआ
जी,
था
जी, जी.
इसी सर्वे में एक और
एयरपोर्ट के बारे में भी पूछा
कि प्रॉब्लम्स आपका क्या ख्याल है, तो 68% ऑफ कैनेडियंस एंड 54% ऑफ अमेरिकन्स ने कहा कि ये स्टाफ शॉर्टेज आला
फिर वही
पे करने की जरूरत है.
आहो आहो बिल्कुल,
आपने तो पहले कह दिया था.
ओ हम तो माजिद भाई 3-3 महीने पहले ही इनको कह देते हैं. अब आप देख लें कि हमने ऑलरेडी आज ही हम फिर से आज रिपीट कर देते हैं, हमने ऑलरेडी कहा है कि ये जो ओवरनाइट लैंडिंग रेट हैं ये 4 से थोड़ा ऊपर ही जाएंगे बाय द एंड ऑफ दिस ईयर. हम तो कब से कह रहे हैं, और हमने तो 3 महीने पहले ही कह दिया था कि रिसेशन अमरीका में भी आएगा और रिसेशन कनेडा में भी आएगा. तो ये अब कह रहे हैं कि हाँ जी शायद. असल में ये क्या करते हैं ना, ये जो ये पोल्स निकालते हैं ये जरा थोड़े थोड़े फीलर्स छोड़ते रहते हैं. ये एकदम से हमारी तरफ बॉम्ब नहीं फटते, हम तो एकदम बम फट देते हैं ऐसे. अच्छा जनाब, आज बहुत बड़ी जो है एक स्टोरी सामने आई है, और ये सबसे पहले कवर की थी द गार्डियन ने. और द गार्डियन की जब ये स्टोरी आई थी तो फिर ये शेयर की गई थी इंटरनेशनल कंसोर्टियम ऑफ इन्वेस्टिगेटिव जर्नलिस्ट जो है उनके साथ, और ये थी ऊबर के ऊपर. अच्छा ऊबर के ऊपर अब ये जब इनकी स्टोरी आई उसके बाद तो अब सारी जगह पे ही आ गई है, बीबीसी, वाशिंगटन पोस्ट, न्यूयॉर्क सब ने इसको फिर अब जो है कंप्लीटली कवर किया है. उन्होंने कहा जी ऊबर जो है उसने अपने बहुत सारे जो पॉलिसी मेकर्स थे उनके साथ दोस्तियां बनाई थी, प्रेस के साथ दोस्तियां बनाई थी, और उनको कहा था जी कि ये बेस्ट सर्विस है ऊबर जो है ये बेस्ट सर्विस है और इसको आप यूज करें, जबकि ट्रेडिशनल टैक्सी सिस्टम ऑलरेडी इन कंट्रीज के अंदर ऑपरेटिव था. तो अपनी जगह इन्होंने बनाने के लिए ये किया. अब वो कहते हैं जी कि जिस वक्त हमने ये टॉप ब्रास जो है ऊबर का उसके ऊपर जब हमने जो है इन्वेस्टिगेशन बिठाई इस तरह से कि हमको बेशुमार सेवरल डॉक्यूमेंट्स जो थे वो लीक हमको किए गए थे, जब हमारे पास आए तो हमें पता चला कि इन्होंने किस तरह से, यानी जाहिर है कि अलेजली ब्राइब्स ही दिए होंगे ना, लॉबी का क्या मतलब है, ब्राइब्स दिए होंगे पॉलिसी मेकर्स को. तो वो कहते हैं जी कि ये कंपनी जो थी यूएसए के अंदर 2009 में इन्होंने किया था इसको सेटअप, इसको किया था, इट वॉज फाउंडेड देन, और उसके बाद से बड़ा अग्रेसिवली इन्होंने सारी दुनिया में अपना हिस्सा बनाने की कोशिश की थी. और वो कहते हैं जी कि फॉर एग्जांपल एक कंट्री जो है सिर्फ इंडिया की अगर हम मिसाल लें तो वहां पर इन्होंने अपना हिस्सा बनाने के लिए बहुत कुछ किया था, और उसमें यह हुआ था कि इनके फिर टैक्स पेमेंट्स जो हैं वो तक अभी तक जो है पेंडिंग है 827 करोड़ के. लेकिन कोई भी इनको क्वेश्चन ही नहीं कर रहा था कि भाई तुम लोग अपने टैक्स के पेमेंट्स क्यों नहीं दे रहे हो. अच्छा इनका जो सैन फ्रांसिस्को में ऑफिस है उस वक्त इनको बहुत पसूड़ी पड़ गई जब इंडिया के अंदर एक लड़का था टैक्सी ड्राइवर यादव जो है उसने एक औरत को रेप कर लिया था, और उसके ऊपर दुनिया में बड़ा तूफान मच गया कि ऊबर की गाड़ी भी इसका मतलब है सेफ नहीं है और वहां पे भी औरतों के रेप हो रहे हैं इंडिया के अंदर. तो इन्होंने हशअप कर दिया था सारा कुछ, जाहिर अपना इन्फ्लुएंस यूज करते हुए, और वो कहा था कि जो इंडिया के अपने खुद के सिस्टम्स हैं वो चूंकि ठीक नहीं है तो इसलिए इसमें हमें नहीं करने की जरूरत है. अच्छा इसके अंदर अब वो कहते हैं जी कि इन्होंने बहुत सारे इन्फ्लुएंशियल जो पॉलिटिशियंस थे यूरोप के अंदर भी, या कि जो प्रेस था जैसे कि बर्लिन का एक टैब्लॉयड है बिल्ड, उसके अंदर जो है इन्होंने बहुत सारी स्टोरीज लिखवाई और बातें की. ऊबर के जो एक्स चीफ थे यूरोपियन लॉबीस्ट मार्क मैकेन जो थे वो बेसिकली विसल ब्लोअर फिर बन गए. उन्होंने फिर ये सारी डॉक्यूमेंट्स लीक की और उन्होंने बताया कि नहीं इस कंपनी के जो हैं प्रैक्टिसेस जो हैं वो सही नहीं हैं. और ये जब जिस वक्त शिव कुमार यादव का ये जो इंडिया में जो था दिसंबर 2014 में ड्राइवर जिसने के रेप लड़ी उसकी वजह से फिर ज्यादा बवाल मल गया, और उसके ऊपर फिर ये लोगों ने कहा कि भाई हम देखें तो सही कि ये ऊबर का चल क्या रहा है. कहते हैं अच्छा जी इन्होंने बड़ी चलाकी से फिर दो जो हैं वो फीचर्स उसमें इंट्रोड्यूस करा दिए अपनी गाड़ियों में, एक का नाम था पैनिक बटन और दूसरे का नाम था व्हीकल लोकेटर ट्रैकिंग डिवाइस. तो वो कहते हैं जी कि वो तो कभी पता ही नहीं चलता था, कभी हमने जब अपनी ये जो पूरा कंसोर्टियम ने जब इन्वेस्टिगेशन की उसने कहा बहुत सारी गाड़ियों में तो ये बटन मिसिंग ही होता था. अच्छा उसके बाद उन्होंने कहा अच्छा ठीक है जी हमें किल स्विच जो है वो इंट्रोड्यूस करा देते हैं कि अगर कोई भी किसी भी प्रॉब्लम में होएगा तो वो किल स्विच करेगा तो वो सारी की सारी इंफॉर्मेशन हमारे सेंटर में आ जाएगी. वो कहते हैं जी ये जो कंसोर्टियम ऑफ ये जो इन्वेस्टिगेटिव जर्नलिस्ट है वो कहता है ये जी जो किल स्विच की जो इन्फॉर्मेशन है वो हमारे तक तो पहुंचती नहीं है, तो वो तो इनके हेडक्वार्टर में पहुंच जाती है और हमारा तो एक्सेस ही नहीं है, तो हम कैसे पता करेंगे कि कितना मैल प्रैक्टिस है इनके बीच में. तो ये आज बहुत बड़ी रिपोर्ट है और इससे काफी इनको पड़े पहुंचेगा। अच्छा जी, अब जब ये रिपोर्ट आई तो वाशिंगटन पोस्ट ने आज एक और रिपोर्ट की हुई है। वाशिंगटन पोस्ट की ये रिपोर्ट जो है फ्रांस के प्रेसिडेंट मैक्रों साहब के अगेंस्ट है, यानी वही जो मैं और माजिद भाई बड़े दिनों से कह रहे हैं ना कि मैक्रों साहब के भी दिन कम है। दिन कम है बिल्कुल, हालांकि बड़े यंग है, 44 ईयर्स टोटल इनकी एज है, लेकिन इनकी उम्र कम है। तो ये वाशिंगटन पोस्ट की, वी आर वेरी थैंकफुल कि ये उन्हीं की पिक्चर भी हमने ली है जो उन्होंने अपने आर्टिकल के साथ आज छापी है। वाशिंगटन पोस्ट की इस रिपोर्ट के मुताबिक इनके ऊपर भी जो इनके जो हैं कोई ऑपोजिशन के लोग हैं, सीनियर फार राइट एमपी सेबास्टियन चैनू और हार्ड लेफ्ट राइट के एमपीज जो हैं एलेक्स कॉर्बियर किस्म के जो लोग हैं, वो कह रहे हैं कि ये आदमी जो है मैक्रों साहब जो हैं, ये बहुत इन्होंने गलत फायदे दिए हैं इसको उबर को फ्रांस में लाने के लिए। ये पूरी इन्वेस्टिगेटिव रिपोर्ट लमोंज ने की थी वहां पे फ्रांस में, और बिटवीन 2014 एंड 2016 जिस वक्त ये जो थे इकोनॉमी मिनिस्टर थे मैक्रों साहब, तो वो कहते हैं जी वो इनके साथ मिलते रहे हैं, उन्होंने इनको डीलें दी हैं, इनको यहां पर लेकर आए हैं और बहुत सारी सीक्रेट डील्स उनके साथ की थी। तो ये सारी अब ऑपोजिशन कह रही है कि ये बहुत ही सीरियस बात है कि ये सीक्रेटली इनके साथ डी रेगुलेट करते रहे हैं जो टैक्सी इंडस्ट्री की रेगुलेट थी उसको, और ये जिस तरह से लेकर आए हैं, तो अब एक हमको नो कॉन्फिडेंस मूव इनके अगेंस्ट लाना पड़ेगा क्योंकि ये जो कुछ कर रहे हैं ठीक नहीं है। तो अब मैक्रों साहब जो हैं अब वाशिंगटन पोस्ट की इस रिपोर्ट के मुताबिक बड़ी मुश्किल में आ गए हैं। तो ये सारे ऊबर से रिलेटेड जो हैं जी चिनक चक्कर हैं। अच्छा जनाब, इंग्लैंड के अंदर आपको पता ही है कि बोरिस जॉनसन साहब जो हैं वो अब प्राइम मिनिस्टर नहीं रहे हैं, और वहां पे भी अब बहुत ज्यादा सियासत जो है वो गर्म हो गई है। हमने आपको 6 नाम बताए थे या 8 नेम्स बताए थे जो कि प्रोबेबल्स हो सकते हैं, उसमें से जो टॉप पे बंदा था वो जनाब ऋषि सुनक है। ऋषि सुनक जो कि इनके फाइनेंस मिनिस्टर थे जॉनसन साहब के जमाने में, और उन्होंने रिजाइन कर दिया था साजिद खान के साथ, साजिद खान ने पहले और उसके थोड़ी देर के बाद इन्होंने, ये कहते हुए कि इनका कोई लोगों का कॉन्फिडेंस नहीं रहा है बोरिस जॉनसन की गवर्नमेंट में, और उसके बाद उन्होंने और भी कुछ लोगों ने रिजाइन किया और उनको भी इवेंचुअली फिर करना पड़ा। अच्छा जी, ऋषि सुनक जो है इनको भी अब एंडोर्समेंट मिल गई है डेप्यूटी पीएम की, जो कि है डोमिनिक रॉब, और ट्रांसपोर्ट मिनिस्टर जो है ग्रांट शैप्स, वो भी कहते हैं कि ये बड़ा केपेबल लड़का है और इसको जो है आना चाहिए, इसको इंग्लैंड का प्राइम मिनिस्टर बनना चाहिए। और अगर ऐसा होगा तो ये टॉप पोजीशन होगी आउटसाइड इंडिया किसी इंडियन ओरिजिन के लड़के के लिए मुल्क का प्रधानमंत्री यानी कि प्राइम मिनिस्टर बनना, क्योंकि मिनिस्टर्स वगैरह तो हैं सारी दुनिया में बहुत सारे, इंडियन, पाकिस्तानी, यस दैट्स राइट, वो भी इंडियन है। तो वो कहते हैं जी लेकिन प्राइम मिनिस्टर किसी इतने ताकतवर कंट्री का बनना इज गोइंग टू बी अमेजिंग,
मोस्ट पावरफुल मैन
जो है, वन ऑफ द मोस्ट पावरफुल मैन जो है वो
इंग्लैंड का मोस्ट,
हाँ इंग्लैंड का मोस्ट पावरफुल मैन जो है वो ये बनेगा। लेकिन अब क्या हुआ है, अब जब इनके पीछे इतनी एंडोर्समेंट्स भी आ गई हैं, आज जी कटे भी खुल गए ने। अच्छा जी, वो कट्टे किसने खोले हैं, वो इस दफा बीबीसी ने कट्टे खोल दिए हैं। बीबीसी की एक बहुत पुरानी डॉक्यूमेंट्री, जबकि ये 21 इयर्स के थे ऋषि सुनक, और ये बड़े ही काबल किस्म के थे और बड़े एंथुजियास्टिक थे कि मैं पॉलिटिक्स में आऊंगा और मैं चेंज लेकर आऊंगा, उस वक्त बीबीसी ने इनके ऊपर एक डॉक्यूमेंट्री की थी जो कि अब सरफेस होके आ रही है। उस डॉक्यूमेंट्री के अंदर इन्होंने बहुत ही 2001 में ये बनी थी, ऐसी बातें की हैं जिससे कि लोगों ने कहा कि भाई ये आदमी जो मतलब है ऊपर हवाओं में उड़ने वाला है, ये कैसे हमारा ख्याल करेगा। अच्छा जी, उसमें इन्होंने कहा क्या है, उसमें इन्होंने कहा है कि मेरे फ्रेंड्स जो हैं वो तो सारे एरिस्टोक्रेट्स हैं, और मेरे सारे फ्रेंड्स जो हैं वो तो अपर क्लास को बिलोंग करते हैं, तो मेरा तो वर्किंग क्लास को जो बिलोंग करते हैं लड़के, वो तो मेरे फ्रेंड्स ही नहीं है। अब जब ये डॉक्यूमेंट्री की बातें ऋषि सुनक साहब के बारे में सामने आई हैं, हाँ ऑर्डिनरी लोगों के साथ तो मेरी दोस्ती नहीं है, यू नो वर्किंग क्लास के साथ तो मेरे तो सारे दोस्त एरिस्टोक्रेट्स हैं और बड़े बड़े लोग हैं। तो ये इसके अलावा लोग इनकी बीवी जो है आकाशता मूर्ति, उससे भी बड़े वो हो गए हैं, क्योंकि इसने कुछ दिन पहले जर्नलिस्टों को बुलाया है और जिन कप्स के अंदर इसने ऋषि सुनक की बीवी ने उनको चाय पिलाई है, ईच कप was 3,600 इंडियन रुपीज। तो यानी कि अगर 25 या 30 वहां पे जो जर्नलिस्ट था और हर कप जो था, आप सोचें 3,600 रुपीज इंडियन का था, तो वो कितने पैसे। तो वो कहते हैं जी लोग यहां पे मर रहे हैं, उनके पास खाने को पैसा नहीं है, टैक्सेस इतने हाई हैं, इन्फ्लेशन जो है इतनी हाई है, उसमें इसकी बीवी जो है इतना एक्स्ट्रावेगेंस दिखा रही है, तो ये लोग जो कि एलीट क्लास को बिलोंग करते हैं, इनके बारे में, इनको कैसे एक गरीब आदमी के दर्द और तकलीफ के बारे में पता हो सकता है? तो ये अब बहुत ज्यादा बैकलैश जो है वो भी ऋषि सुनक को आ रहा है, लेकिन बहरहाल इफ इज लकी इज लकी, अगर इनको चुन लिया गया तो ही विल बी द फर्स्ट इंडियन ओरिजिन प्राइम मिनिस्टर ऑफ इंग्लैंड।
मगर अभी तक आज की न्यूज तक जो है ये पोल्स में ये लीड कर रहे हैं,
ना, वही तो मैं कह रही हूं कि ये लीड कर रहे हैं, लेकिन अब ये एक स्कैंडल भी सामने आ गया। अच्छा, हीथ्रो एयरपोर्ट जो है जी, उसने अब जितने भी एयरलाइंस हैं उनको कह दिया जी कि हीथ्रो एयरपोर्ट जो है वो अब इतने ज्यादा पैसेंजर्स को प्रोसेस नहीं कर सकता।
उन्होंने मना कर दिया कि ट्रैवल एजेंट्स को कहा है कि भाई आप इतनी बुकिंग ना कराएं।
दे आर लिमिटिंग 100,000 पैसेंजर्स पर डे थ्रू सितंबर 11। तो बहुत सारी एयरलाइंस जो है उन बेचारों ने अपनी एयरलाइंस जो है उनको किया है कैंसिल किया है, और लोगों ने बेचारों ने जिन्होंने टिकट्स लिए हुए थे, अपने प्लान्स बनाए हुए थे, उन सबके प्लान्स की ऐसी तैसी फिर गई है। वो कहते हैं जी ना तो हमारे पास स्टाफ है, ना हमारे पास कोई वो स्केड्यूल्स हैं, और ना ही हम
स्टाफिंग इज द मेन प्रॉब्लम, वहां पर भी स्टाफिंग का प्रॉब्लम।
वो दैट्स द थिंग। तो वो कहते हैं जी कि ये जो हम समर के बीच में, हम कोई हमारे पास जो है इतना स्टाफ नहीं है कि ऑपरेट कर सके इसको, और आप सोचें कि वन ऑफ द बिगेस्ट ये एयरपोर्ट्स है हीथ्रो एयरपोर्ट, तो वो कहते हैं जी स्टाफ नहीं है हमारे पास, तो इसलिए ये सारा करें। तो बहुत सारी एयरलाइंस ने अपनी थाउजेंड्स ऑफ फ्लाइट्स हैव बीन स्लैश्ड।
इस न्यूज को हम कंटिन्यू रखेंगे साहब, मगर जैसे हमने आपसे वादा किया था कि कर्नल नासिर, रिटायर्ड कर्नल नासिर हमारे साथ स्टूडियो में मौजूद होंगे। कर्नल नासिर स्टूडियो में तशरीफ ला चुके हैं, उनसे अब थोड़ी वेरी शॉर्ट डिस्कशन करेंगे, क्योंकि ये वॉज सपोज टू बी एट 4:30 मगर अनफॉर्चुनेटली 4:30 पे नहीं पहुंच सके वो इधर, तो आप यहां पर स्टूडियो में मौजूद हैं, उनसे थोड़ी सी बातचीत करेंगे, उसके फौरी बाद फिर हम अपनी न्यूज को कंटिन्यू रखेंगे। कुछ स्पॉन्सर्स के पैगाम, विल बी राइट बैक।
अजीत सुनते हो?
अब कह भी दो।
कितनी दफा तो कह चुकी हूँ,
मगर कब?
अब कुछ कहना वहना नहीं है, बस लेके जाना पड़ेगा आपको हियर मैक्स हियरिंग सेंटर पर।
अल्टीमेट हियरिंग सॉल्यूशन, नो ऑब्लिगेशन, कॉम्प्लीमेंट्री हियरिंग टेस्ट।
हियर मैक्स हियरिंग सेंटर, कॉल शिराज 416-792-8792।
रिंगिंग, बजिंग, हिसिंग, टाइम टू गेट योर हियरिंग चेक।
Buy one hearing aid, get one 15% off. 416-792-8792. Ultimate Hearing Solution, 416-792-8792.
कहीं मॉर्गेज नहीं मिल रही, झटपट मॉर्गेज दिला के सारी मुश्किल कर देंगी आसान। 11 साल से ज्यादा तजुर्बा और एक भरोसामंद नाम। हर किस्म की रेजिडेंशियल या कमर्शियल मॉर्गेज के लिए मॉर्गेज अलायंस की जैस्मिन परमार से राब्ता करें। रीफाइनेंसिंग ऑप्शंस, रिन्यूअल ऑप्शंस, मॉर्गेज डिफिकल्टीज, डाउन पेमेंट इश्यूज, सेल्फ एम्प्लॉयड, प्राइवेट फंड्स, सेकंड मॉर्गेज के लिए कॉन्टेक्ट करें मोस्ट ट्रस्टवर्दी जैस्मिन परमार से। नंबर टू कॉल 6479235659, 6479235659, लाइसेंस नंबर 10530।
बटाला सुपर मार्केट, बटाला सुपर मार्केट, हलाल मीट ते सब्जियां नाले फल भी ताजा मिलदे, इत्थे मछली अंडे दूध दही ते सस्ते चावल मिलदे, भल्ले पकौड़ियां ताजा मिठाइयां गर्म समोसे मिलदे, बटाला सुपर मार्केट।
स्कारपोरो दी वाहिद ते मिसाली सुपर मार्केट, बटाला सुपर मार्केट, 200 मार्कम रोड स्कारबोरो, मार्कम रोड ते इंग्लैंडन दा संगम, फोन 416-264-3111।
टेली टाइम इलेक्ट्रॉनिक्स, एलईडीज और होम अप्लायंसेस की हॉटेस्ट और ब्रांडेड रेंज के साथ 0% फाइनेंस गारंटी और लोएस्ट प्राइसेस और फ्री डिलीवरी इन जीटीए, तो इंतजार कैसा? अभी विजिट करें टेली टाइम ब्रैम्पटन, 280 रदरफोर्ड रोड, या स्प्रिंगडेल स्क्वायर शॉपिंग सेंटर, या इटोबिको 1770 एल्बियन रोड, या 9909 मार्कम रोड। मजीद तफसीलात के लिए कॉल करें 905-455-1666। टेली टाइम इलेक्ट्रॉनिक्स।
मेस्मराइज ऑप्टिकल, सनग्लासेस, आई ग्लासेस एंड कॉन्टैक्ट लेंसेज।
डॉक्टर ऑन साइट, गेट योर आई साइट चेक, मेस्मराइज ऑप्टिकल,
मार्कम एंड शेपर्ड, 1789 मार्कम रोड, 416-335-0786।
कहते हैं कि माया को खींचे माया करकर लंबे हाथ। हैरी सॉन द मेजेस्टिक मॉर्गेजेस के साथ रेजिडेंशियल कमर्शियल मॉर्गेज रीफाइनेंसिंग आपने करनी है, किसी किस्म की इन्वेस्टमेंट प्रॉपर्टी लेनी है, सारे बैंकर्स और लेंडर्स के साथ डीप ताल्लुक आते हैं इनके, आपको फाइनेंसिंग का बंदोबस्त मिल जाएगा और चार्जेस भी कोई नहीं देने पड़ेंगे। हैरी सॉन जी बड़ी कमाल की तिकड़म लड़ा सकते हैं, बस आप कॉल कर लीजिए और पैसे का रेंज हो जाएगा $228 से $1,000 महीना कैसे बचा सकते हैं। कॉल हैरी सॉन Now 6472281000 Harry Sond of Majestic Mortgages.
क्या बात है बेटे, बढ़िया बाजार नजर आ रही है।
अबू जान खुदा का वास्ते, इस गाड़ी से तो बेहतर एक गधा गाड़ी खरीदे, हर मोड़ पे रुक जाती है।
ओ बच्चे परेशान क्यों होती हो, लाओ गाड़ी की चाबी दो, अभी लेकर जाता हूँ प्रीमियम ऑटो रिपेयर पर। गाड़ी की नब्ज देखकर खराबी की जड़ तक पहुँच जाएंगे।
मेरी सहेली ने भी कहा था
वहाँ पर कूलिंग सिस्टम, इंजन ट्यूनअप, चार व्हील कंप्यूटर बैलेंस, ब्रेक्स, नए और पुराने टायर, साथ ऑयल फिल्टर मुफ्त में चेंज, स्टार्टर अल्टरनेटर गारंटी के साथ ठीक करते हैं। बस इसके बाद तुम्हारी गाड़ी फर फर भागेगी। 21 मेलविक ड्राइव रिटोबिको, टेलीफोन 416-747-6800।
अस्सलाम वालेकुम, मैं शबाहत अली फ्रॉम मेगा मनी एक्सचेंज। हम तकरीबन 18 साल से मनी ट्रांसफर का काम कर रहे हैं। अगर आपको पाकिस्तान पैसे भेजने हैं या मंगवाने हैं तो हमसे रابطہ कायम करें। हमारा फ़ोन नंबर है 905-279-4754 और हमारा एड्रेस है 4196 कॉथरा रोड, मिसिसागा।
अपने दांतों की हिफाजत के लिए राबिता कीजिए आपकी अपनी डॉक्टर नाजिया रहमान। लेजर टूथ वाइटनिंग, रूट किनाल ट्रीटमेंट, डेंटल इम्प्लांट्स,
फ्री डेंटल ट्रीटमेंट फॉर किड्स, हेल्थी स्माइल्स ओंटारियो के तहत डेंटिस्ट्री ऑन मिसिसागा, 65 मॉन्टपेलियर स्ट्रीट, यूनिट 104, मिसिसागा रोड एंड फाइनेंशियल ड्राइव।
कॉल कीजिए डॉक्टर नाजिया रहमान 9058721100। कंसल्टेशन एब्सोल्यूटली फॉर फ्री, डेंटिस्ट्री ऑन मिसिसागा।
कैनेडियन इमिग्रेशन के लॉज और पॉलिसीज में मुस्तकिल तब्दीलियां आती रहती हैं, इसलिए इंतहाई जरूरी है कि आपका काम माहिराना तरीके से ताज़ा तरीन मालूमात के तहत किया जाए। मेरा नाम यास्मीन तैयबी है और मैं गुज़िश्ता 25 सालों से सिटीजनशिप, पीआर रिन्यूअल्स, स्पाउसल स्पॉन्सरशिप और एजेंसी के पेचीदा केसों को कामयाबी से करके हजारों लोगों की रहनुमाई कर चुकी हूँ। आप मुझसे 9055130012 पर कॉल करके अपॉइंटमेंट बुक करवा सकते हैं या canimsolutions.ca पर जाकर हमारी फर्म के बारे में मजीद मालूमात हासिल कर सकते हैं। हमारे ऑफिस में सर्टिफाइड उर्दू टू इंग्लिश तर्जुमे की भी सहूलियत मौजूद है।
ग्रिल इन द हार्ट मिसिसागा में ऑर्डर वाया फोन, इमरान भाई को कॉल करें।
इंतहाई लजीज बिरयानी खाना हो या फिर कढ़ाई खाना हो या फिर स्टेक्स को एंजॉय करना है तो आप ऑर्डर प्लेस कीजिए 9054058383। ग्रिल इन द हार्ट, खूबसूरत दांत, बाएतमाद मुस्कुराहट और बाएतमाद गुफ्तगु, आपकी और आपके खानदान की मुस्कुराहटों की जमीन। फिलिंग्स, क्राउन्स, ब्रिजेस, क्लीनिंग, एक्सेप्टिंग न्यू पेशेंट्स, फ्री कंसल्टेशन, दांतों की संभाल के लिए डॉक्टर पद्मजा, 310 शेपर्ड एवेन्यू ईस्ट, 299-7466।
ग्रिल एंड चेक, delicious and healthy grilled chicken and rotisserie chicken sandwiches, burgers, wings, squares, popcorn chicken, salad, garlic bread, sweet dishes. Aapne pahunchna 15 Montpelier Street, Brampton, Mississauga Road and Financial Drive Commercial Intersection, Grill and Chick, 905-456-0500, Grill and Chick.
गाड़ी, घर या कमर्शियल, जैसे कि बिजनेस, ट्रक्स, डिलीवरी व्हीकल्स, कार्गो वैन्स, वर्कशॉप्स, ग्रोसरी स्टोर्स, रेस्टोरेंट्स की इंश्योरेंस के लिए वकार अजीम से राब्ता कीजिएगा। वकार अजीम यकीनी बनाएंगे कि कार, घर या कमर्शियल इंश्योरेंस कम अज कम रेट पर लेकर दें, मगर कवरेज आपको बेहतरीन से बेहतरीन मिले। यकीनन अपने पैसे और वक्त की बचत के लिए ईमानदार और रिलायबल सर्विस, मोस्ट कॉम्पिटेटिव रेट्स के लिए वकार अजीम 4163022522, 302-2522। इस प्रोग्राम एक बार खुश आमदेद कहना चाहती हूँ मैं आपके साथ आरिफा मुजफ्फर। आज के प्रोग्राम की स्केड्यूलिंग में थोड़ा सा हम पीछे की तरफ निकल गए। आज के प्रोग्राम को जब मैंने आपके साथ शेयर किया था तो हमने आपसे रिक्वेस्ट की थी कि 4:30 बजे हमारे साथ कर्नल नासिर, रिटायर्ड कर्नल नासिर हमारे साथ यहाँ पे शामिल होंगे। पाकिस्तान आर्मी के साथ आपने अपना زندگی کا وقت گزارا. ویری آرگنائزڈ پرسن. کرنل صاحب ہمارے آفس میں موجود ہیں اس وقت, ہم ان سے آپ کی بات چیت کرائیں گے. پروگرام کو آپ جو سماعت فرما رہے ہیں ریڈیو کے اوپر, ٹیلی ویژن کے اوپر, ہماری ویب سائٹ eawaz.com ہے, ہماری ایپ ای آواز آفیشیل کے نام سے ہے. کہیں اگر آپ کو اسٹیٹک ہو, اور ضرور اسٹیٹک ہوگا, دیز آر فیو ٹیکنیکل تھنگس بیونڈ آر کنٹرول. اس میں یو ہیو اے لوکل نمبر 6478724900, اس پہ آپ ڈائل کر کے بھی آ سکتے ہیں. کل سے ہم نے جو ایک نئی چیز انٹروڈیوس کی ہے کہ ہم اسپیسیز کے اوپر اب آپ کے ساتھ انٹرویوز میں آیا کریں گے, اور ہمارے اسٹوڈیو کا کوئی بھی انٹرویو کا ہم اس کو اسپیسیز پہ لے کے آئیں گے, ٹویٹر کی اسپیسیز کے اوپر. اور بہت شکریہ کل بھی ٹویٹر سے جن لوگوں نے اپنا سوال جواب کیا تھا, آج بھی آپ بالکل پروگرام میں شامل ہو سکتے ہیں. اور دیکھیے, وہ کہتے ہیں نا کہ نیا نیا جب کام ہو تو انسان سے غلطیاں بھی زیادہ ہوتی ہیں. آئی واز ایڈوائزڈ کہ جب آپ نے شروع کرنا ہے تو آپ نے اسٹارٹ آن کر دینا ہے. But this is me now.
So زور سے چیخ مارے نا تو بچے آ جائیں گے آپ کو ہیلپ کرنے کے
لیے. نہیں, آئی ڈیڈ اٹ, آئی ڈیڈ اٹ. تو اسپیسیز پہ بھی ہم آپ کے ساتھ ہیں, آپ بالکل شامل ہو سکتے ہیں. کرنل صاحب میرے ساتھ اسٹوڈیو میں موجود ہیں. سر السلام علیکم, کیسے ہیں آپ؟
جی وعلیکم السلام, میں بالکل ٹھیک ہوں, آپ لوگ کیسے ہیں؟ سر بہت شکریہ مجھے بلانے کا یہاں پر.
بہت شکریہ سر, بہت شکریہ. اور آپ مجھے پتا ہے کہ کینیڈا میں جو موجود ہیں آپ کی, کیونکہ پوری فیملی یہاں پہ, آپ کے بچے یہاں پہ ہیں اور آپ یہاں پہ ہیں. سر آرمی کے ساتھ آپ کا تعلق, کب آپ نے جوائن کیا تھا اور کتنا لمبا آپ کا تعلق رہا آرمی کے ساتھ؟
دیکھیں آرمی کے ساتھ تو آج بھی بہت الگ ہے, لیکن میں نے جوائن کیا
سر مائک کے پاس اگر آ جائیں گے تو بہت اچھا.
1973 میں میں نے آرمی جوائن کی اکتوبر سم ویئر, اور پاسڈ آؤٹ ان اگین اکتوبر 75. تو بس پھر اس طرح چلتا گیا تقریباً 94 میں, دین آئی سیٹ گڈ بائی ٹو آرمی اینڈ دیٹ واز دی اینڈ آف اٹ.
سر آپ بات کر رہے تھے, میں آرمی کے لحاظ سے اگر ہم بات کریں, میرے اپنے ایک اور میرا نیفیو بھی ہے, وہ بھی آرمی میں, میرا خیال ہے کرنل ڈاکٹر ہے, اور مجھے ایک دن اس سے بات پتہ چل رہی تھی کہ, اور بہت سے جنرلز بھی جب یہاں آتے ہیں تو وہ کہتے ہیں, اور جنرل بابر سے بھی جب میری بات ہوئی ذاتی طور پہ, تو انہوں نے یہ کہا تھا کہ دس از دا اونلی انسٹیٹیوشن وچ از اے ویری آرگنائزڈ انسٹیٹیوشن ان پاکستان. بائی دا وے کل ایک آرٹیکل تھا آکسفورڈ یونیورسٹی کی ریسرچ تھی جس کو میں اپنے لسنرز کے ساتھ شیئر بھی کر رہی تھی کہ اراؤنڈ دی ورلڈ, اور جن پولیٹیشنز کو انہوں نے اسٹڈی کیا, یہ جرمنی سے تھے, کینیڈا سے تھے, امریکہ سے تھے, بیلجیم سے تھے, چھ ملکوں کے تھے. اینڈ دی ریسرچ سیز دیٹ دوز پولیٹیشنز دے لیو 4.5 سال مور ایز کمپیئر ٹو این آرڈنری مین, بیکاز دے نو ہاؤ ٹو پلے ود دی پیپل مائنڈ. مگر جو آرمی کا لحاظ سے جب میں بات کر رہی ہوں تو جنرل صاحب جتنے لوگ بھی ہیں انہوں نے کہا دس از دا موسٹ آرگنائزڈ سسٹم ان پاکستان, اور یہاں کوئی سفارش کا رجحان نہیں ہے, اگر کسی میں کیپیبلٹیز ہیں تو وہ اپنے آپ کو پروو کرتا ہے. تو کیا فرمائیں گے اس کے بارے میں کہ آج کل اگر آپ جج ہیں, اور اگر اف یو یو آر اے بلیسڈ پرسن, تو آپ سے آگے کی سینیورٹیز کو نظر انداز کرتے ہوئے پیچھے سے بندہ آ کے اس پوزیشن کے اوپر ہو جاتا ہے, تو آرمی میں اپروچ سسٹم کیا ہے؟
جی ویری گڈ کوشچن. آپ بھی چونکہ اویئر ہیں آرمی سے تھوڑا بہت, آپ مجھے بتائیں کہ آج تک جتنے بھی چیف آف آرمی اسٹاف گزرے ہیں, کسی کا بچہ بھی چیف آف آرمی اسٹاف بنا آج تک, کوئی جرنیل بھی بنا ہے؟ مطلب ہر ایک ایوالومنٹ ہر چیز کی ہے, اور لوگ اپنے اپنے میرٹ پہ آتے ہیں, میرٹ پہ ہی چلے جاتے ہیں. اس کے ہر رینک ہے, میجر ہے, الیفنٹ کرنل ہے, اس طرح چلتے چلتے چلے جاتے ہیں. کیا جنرل مشرف کے کبھی بچوں کا سنا کہ وہ کہاں پر ہیں؟ اگر کوئی سفارش کا ایلیمنٹ ہو یا کوئی ایسی چیز ہو تو کہیں تو وہ آپ کو نظر آئیں. جنرل کیانی کے بھائی ضرور تھے, آئی نو دیم, اور وہ بائی پروسیس دے ور ان دی آرمی اینڈ دیٹ واز اٹ. اور باقی بھی آپ دیکھ لیں, جنرل زیاد تھے, کیا ہوا؟ کسی ان کے بچے کو کسی چیز کا کوئی فائدہ ہوا ان کی موجودگی سے, انہوں نے کوئی فائدہ اٹھایا ہو, میرا نہیں خیال. باقی آپ اگر فوج کے نارمل لائف کو دیکھیں, اور اس میں بھی آپ نوٹ کریں گے کہ ہر چیز انڈر رولز اینڈ ریگولیشنز ہے. اٹس اے ڈسپلن لائف ٹوٹل, اور ہر ایک بندے کو پتا ہے میں نے کیا چیز فالو کرنی ہے, اور اسی میں ہی اسی نظم و ضبط میں ہی لوگ رہتے ہیں, اس کو وائلیٹ نہیں کرتے ہیں. جو وائلیٹ کرتا ہے ہی گیٹس دا پنشمنٹ فار دیٹ, اٹس ویری سمپل. اور اس کو آپ فالو کرتے رہیں اور میرا نہیں خیال کہ آپ کو کبھی کسی بھی چیز کی یا ایڈمونش ہونے کی ضرورت پڑتی ہے. اور یو گو تھرو آل دیز تھنگس ان ایوری رینک, اٹس ناٹ کہ آپ کرنل بن گئے ہیں یا جنرل بھی بن گئے ہیں تو اس میں آپ کوئی آپ کی بچت ہے, نہیں. یو ہیو ٹو گو تھرو آل دوز رولز اینڈ ریگولیشن وچ آر ان دی آرمی بک.
سر میں اگر دیکھوں تو جیسے ڈاکٹرز کے بچے ڈاکٹرز بنتے ہیں, انجینئرز کے بچے انجینئرز بنتے ہیں. میں نے اکثر آرمی آفیسرز کو دیکھا کہ دے پریفر کہ ان کے بچے آرمی میں ہی جائیں, اور بہت سے
بالکل درست
آرمی میں ہوتے ہیں.
جی بالکل درست ہے.
آپ کے پاس کوئی اگر آپ پاس کی طرف دیکھیں تو کوئی ایگزامپلس ہوں کہ جنرل کا بچہ اینڈیڈ اپ ایز بین جنرل؟
میں نے نہیں سنا, نہیں سنا میں نے. میں آپ کو صحیح بتاؤں, یہی میں آپ کو بتا رہا تھا کہ ہم میں ایک آرمی کے ہی سیٹ اپ میں رہتا ہوں ابھی بھی. تو آپ زیادہ تر لوگ آرمی میں ہی جاتے ہیں, مطلب لیفٹیننٹ بنے, کپتان بنے, اب وہ ریٹائر, کوئی میجر ہو گیا, کوئی کرنل ہو گیا. بائی اکارڈنگ ٹو زون کیپبلٹیز, ویری سمپل. اس سے اوپر آپ کہاں لے کے چلے جائیں گے بندے کو جتنا وہ ہے.
یہیں سے ایک سوال, بڑا عجیب سا سوال میرے دماغ میں آیا کہ سفارش کے زمرے میں, ٹھیک ہے, ہو سکتا ہے کہ ایک جنرل ہے اور میری سفارش ہو میری بیٹے کی اور میں اس کو کہوں گا فیور دے دیں. جیسے مثال کے طور پہ ہمارے ایک پرائم منسٹر تھے, کیونکہ میں پرسنلی اس واقعے کو جانتی ہوں, اندر سے میں اس واقعے کو جانتی ہوں, راجہ اشرف میرا خیال ہے ان کا نام تھا. تو ان کے سن ان لا, ان کے داماد کو 17 یا 18 گریڈ سے اٹھا کے ایکسٹرا آرڈنری پروموشنز دینے کے بعد ورلڈ بینک کا ڈائریکٹر لگا کے امریکہ بھیجا گیا تھا. کیا آرمی میں ایسے ہوتا ہے کہ ایک لیفٹیننٹ جس کو ہائر کیا گیا ہو اس کی پروموشنز جو ہیں وہ جو ایکچوئل ٹینیور ہے ٹو بیکم فرام کیپٹن ٹو میجر اینڈ میجر ٹو لیفٹیننٹ کرنل اینڈ کرنل, کیا اس کو بائی پاس کیا جا سکتا ہے؟
نہیں, یہ ایسا کبھی بھی نہیں ہوتا. یہ کورسز ہوتے ہیں, اور جب کورسز کی ایک اپنی ٹرن آتی ہے, شروع میں تو آپ ایگزام دیتے ہیں لیفٹیننٹ کا, لیفٹیننٹ ٹو کیپٹن, کیپٹن ٹو میجر, تو آپ بنتے جاتے ہیں. اس کے بغیر نہیں بن سکتے, پہلی بات تو یہ ہے. دیر آفٹر یہ کورسز کی پروموشن ہوتی ہے. اگر آپ نے لیفٹیننٹ سے کیپٹن بننا ہے تو ایک کورس چل رہا ہے, کیا اس کا ٹینیور پورا ہو گیا ہے, نو دے شوڈ بیکم کیپٹنس, تو وہ کیپٹنس بن جاتے ہیں. اب اس میں یہ نہیں ہے کہ اگر کوئی جونیئر ہے تو وہ پہلے بن جائے یا وہ میجر بنا دیا جائے یا وہ اس کو کرنل بنا دیا. یہ فوج میں کوئی ایسی ایگزامپل ایگزسٹ کرتی ہی نہیں ہے,
ناٹ ایون اے سنگل ایگزامپل.
آئی ڈونٹ ریمبر فار مائی ٹینیور, ایون ٹل ٹوڈے اٹ ڈز ناٹ ہیپن ان آرمی. اٹ اسٹیڈ اوے از دا کورس وچ گیٹس پروموٹیڈ, اینڈ اف ہی فالز ان دیٹ کورس ہی ول بی پروموٹیڈ, ناٹ آؤٹ آف ٹرن.
ویری اسٹرینج کوشچن سر میرے دماغ میں. مجھے پتا چلا ہے کہ اپ ٹو سرٹن پوزیشن اینڈ آفٹر دوز پوزیشن, سے آفٹر بریگیڈیئرز, دے آر گرومڈ بائی امیرکا, سو دے ہیو ٹو گو ٹو امیرکا, سو جسٹ ٹو ٹلٹ دیئر فیورز ٹوورڈز امیرکا. اس میں کوئی, حالانکہ جنرل لودھی صاحب نے اس پہ سے ڈینائی کیا, جنرل غلام مصطفیٰ نے بھی ڈینائی کیا, بٹ اپ ٹو یور کیا آپ کہیں گے کہ آفٹر اے سرٹن پوزیشن ان کو اسٹاف کورسز کے لیے گود دے دیا جاتا ہے ایک خاص ملک کی, تاکہ ان کی برین اسٹرامنگ اس لحاظ سے کی جائے؟
میرا خیال ہے آئی ڈو ڈینائی ایز ویل, بیکاز میں بذات خود اسٹاف کورس کیا امریکہ میں, اور آپ کے ظاہری بات ہے دے نو, یو نو پیپل ان لائک یو آر ڈوئنگ ان اسٹیٹس اور یو آر ڈوئنگ ان یو کے, تو آپ جانتے تو ہیں. لیکن فوج کا بھی اپنے اسٹرکٹ رولز ہیں. فریٹرنائزیشن ایک لفظ ہے کہ آپ نہیں کر سکتے فارنرز کے ساتھ, وہ بھی ایک آپ کے اس رولز میں آتا ہے. تو آئی ڈاؤٹ ویری مچ کہ ایسے ہوتا ہے. میں آج تک, آئی مین دے آر ویری پرومیزنگ آفیسرز ان دی آرمی جو کورسز کرتے ہیں, میرے سے بہت بہتر اور اچھے آفیسرز ہیں فوج کے اندر جو آگے پروان چڑھتے ہیں, اور دے آر ان دی آئیز, مے بی ان دی آئیز آف جن کا آپ نے نام لیا ہے. لیکن فوج کا ایک اپنا سسٹم ہے پروموشن کا, جس کے تحت لوگوں کو پروموٹ کیا جاتا ہے. آئی ڈونٹ تھنک سو کہ
اگر کنٹامنیٹ ہوا تو پالیٹیشنز نے کنٹامنیٹ کیا اس کو.
لیکن وہ بھی میں نام تو نہیں آفیسرز کا لے سکتا جو جرنلز تھے, آئی کانٹ نیم دیم.
اگری سر. اگری سر. سر میرا ایک بڑا عجیب سا سوال ہے. مثال کے طور پہ جب میں بیوروکریٹس کو دیکھتی ہوں, ڈپلومیٹس کو دیکھتی ہوں, کرامت قوری صاحب جیسے آپ نے فرمایا وہ بھی یہاں تشریف لاتے ہیں, بہت شکریہ جناب کرامت قوری صاحب کو, ایوری منڈے یہاں پہ ہوا کرتے ہوتے ہیں, اپنی یادوں کو ہمارے ساتھ شیئر کرتے ہیں. تو وہ کہتے ہیں کہ میرے پیچھا تو کوئی کرنے والا تھا نہیں, اپنی کیپیبلٹیز پہ میں نے سفارت کی اور ایز اے سفارتکار رہا. عام زندگی میں میں سویلین کی لائف میں دیکھتی ہوں تو موسٹ آف دی سفیر, کاؤنسل جنرلز یا پی آئی اے کا ہی سمجھ لیں, اسٹیشن مینیجر لگنا ہے تو آپ کی پلز بڑا کاؤنٹ کرتی ہیں, ٹھیک ہے, ان پہ اپنے بچوں نے پڑھنا ہے, باہر نکل جاتے ہیں. تو آرمی میں یہ پلز نہیں ہے ٹو گو فار دا اسٹاف کورسز ان امیرکا اور سم ویئر؟
دیکھیں ابھی یہ بھی بڑا ٹرکی کوشچن ہے, لیکن میں میں صحیح بات پوچھے
جو درانی صاحب نے کہا,
اور میں نہیں میں آئی گیو یو مائی پرسنل ایگزامپل. وی آئی وینٹ فار این انٹرویو ان جی ایچ کیو, اینڈ وی ور فائیو آف اس, اینڈ دیٹ واز اگین اے کورس ان اسٹیٹس. میری تو کوئی پوشن پول نہیں تھی, اینڈ آئی وینٹ فار دا ٹریننگ, سو دیٹس اٹ, دیٹس واٹ آئی کین آنسر. اور اس سے زیادہ تو میں نہیں آپ کو کچھ کہہ سکتا. اور حالانکہ اس میں بہت سارے آفسر تھے تو جن کو پتا تھا کون ہے انٹرویو کرنے والے, کون ہے سب کچھ تھا. لیکن
کرنل رجے سر کو بھی لے کے آؤں گی کیونکہ وہ تو روز کسی ملک میں گیا ہوتا ہے.
جی ہاں بالکل, انہیں لائیے, میں انہیں جانتا ہوں اچھے طریقے سے. اور اور مطلب ہی مسٹ بی ویری پرومیسنگ دین. یہ مطلب
کرنل رجے سر نے تو مجھے بڑی عجیب سی کہانی سنائی کہ اس نے کہا کہ ہماری پروموشنز میں ایون جو ہماری اے سی آر یا جو پتہ نہیں کیا کون سی فائل ہوتی ہے اس میں ایون ہمارے فیملی لائف کو بھی لکھا جاتا ہے کہ واٹ از مائی بیہیویئر ٹوورڈز مائی وائف اینڈ مائی چلڈرن, از دیٹ فیکٹ؟
دیکھیں یہ تو بہت ڈیٹیلڈ ہے, لیکن جنرلی آفسرز کی جو ایک کریکٹرز ہیں وہ ضرور آتے ہیں اس کے اندر, بیکاز دیر آر سو مینی ایجنسیز ان یور گیرزن ورکنگ آن یو, اسپیشلی وین یو آر to be posted somewhere on very sensitive appointments, so you get clearance from them. اور ظاہری بات ہے پھر اگر ایسا ہوگا وہ بہت ساری چیزیں جو دیکھیں, وہ کوشچنر تو انٹیلیجنس کے پاس ہے نا, جن کا جواب وہ دیتے ہیں کہ یہ بندہ کیا ہے, یہ آفیسر کیا ہے. اور بہت سارے ایسے قصے ہم نے دیکھے ہیں کہ بہت ساری سینسٹیو جگہیں ہوتی ہیں فوج کے اندر جہاں پر لوگوں کو نہیں پوسٹ کیا جاتا. پسند لوگ کچھ بارڈرز ایریا کے ریزیڈنٹس ہیں, ریزیڈنٹس جو ہیں ان کو نہیں لوگ پوسٹ کرتے انلیس دے آر تھورلی کلیئرڈ. اس میں آفیسرز بھی ہیں, اس میں جوان بھی ہیں, جی سی اوز بھی ہیں. اور یہ آرمی کا ایک اپنا بڑا مربوط نظام ہے, کچھ غلطیاں ہو سکتی ہیں اس کے اندر, لیکن آئی ڈاؤٹ ویری مچ.
ماؤں کے بیٹے ہیں, جن ماؤں کے سیاستدان بیٹے ہیں اسی دھرتی کی پیداوار ہیں, وہاں بھی غلطی ہو سکتی ہے.
آئی ڈونٹ تھنک آپ سیاستدانوں کو ان سے ملائیں فوج سے. میرا کرنل صاحب سے ایک سوال ہے. کرنل صاحب, ہر ملک یا ہر قوم کی جو ہے فوج جو ہے وہ بیک بون ہوتی ہے, یو نو, بیکاز دے آر دا ونس ہو آر پروٹیکٹنگ اس ایز آرڈنری پیپل, یا پوری قوم کی سرحدوں پہ اپنی جانیں قربان کر کے وہ ہمیں پروٹیکٹ کرتے ہیں. اور اگر کبھی فوج کو اور عوام کو لڑا دیا جائے یا آپس میں ڈفرینسز پیدا کر دیے جائیں تو اس کا مورال ڈاؤن جاتا ہے کہ بھائی ایک فوجی کہے گا کہ میں ان لوگوں کے لیے اپنی جان قربان کر رہا ہوں اور یہ لوگ جو ہیں میرے خلاف آواز اٹھا رہے ہیں. تو یہ جو ہے یہ ایک پروپاگینڈا پچھلے 8-10 سال سے پاکستانی عوام اور فوج کے خلاف چل رہا تھا, اور پچھلے دنوں میں آپ نے دیکھا ہوگا یہ جو ہمارا سوشل میڈیا ہے اس پہ کھلی چھٹی دے دی گئی ہے کہ بھائی آپ جتنا گند اچھال سکتے ہیں فوج پہ اچھالیں, مگر آئی اسٹل تھنک دیٹ فوج از نمبر ون ان پاکستان.
نہیں آپ تھنک کریں نا, میجر صاحب جنرل صاحب سے پوچھ
لیں, اس کا جواب جنرل صاحب ہی دیں گے مجھے, کہ وہ جو کرنل صاحب, سوری کرنل صاحب دیں گے مجھے اس کا جواب. مگر یہ کہ یہ جو ہے یہ اس طریقے سے, ڈو یو تھنک دیٹ آئی ایم رائٹ کہ وہاں پر ان کے بیچ میں یہ چیز بوئی جا رہی ہے؟ اور آف کورس ہاؤ ڈو آئی نو کہ یہ جو سوشل میڈیا کا رائٹر ہے جس نے بھی پوسٹ لگائی ہے وہ پاکستان میں بیٹھا ہے یا انڈیا میں بیٹھا ہے یا بنگلہ دیش میں بیٹھا ہے یا سری لنکا میں بیٹھا ہے؟ وی ڈونٹ نو. تو وی ٹیک اٹ ایز پاکستانیز کہ یہ پاکستانیوں نے لکھا ہے.
کیا فرمائیں گے؟
یہ اٹس اے ویری پرٹیننٹ کوسچن اور بڑا اس کو آپ کہیں گے سینسٹیو ایشو ہے. یہ بھی فوج کے اندر تو یہ دیکھیں ایک مسلسل کوشش رہتی ہے ٹو بی ان ٹچ ود اون میسز کے ساتھ آپ ان ٹچ رہیں اور وہیں سے یہ لوگ آتے ہیں. لیکن اب یہ آپ دیکھیں 2008 سے سیولین گورنمنٹس ہیں پاکستان کے اندر, ان کا بھی ایک رول ہے. فوج تو اپنا رول پورا کرتی ہے ہمیشہ, ان کا بھی ایک رول ہے کہ اپنی قوم کو ایک لائن پر لے کر آئیں, ایک نیشن بنائیں. ایک نیشن ہم بنتے ہی نہیں ہیں, وہ نیشن بنے گی. لیکن ان سب پروپیگنڈاز کے باوجود میں آپ کو یقین دلاتا ہوں کہ آج بھی فوج کے اندر لوگ جوگ در جوگ جاتے ہیں. آپ کے فوج میں مائیں اپنے بچے بھیجتی ہیں, ایک شہید ہوتا ہے دوسرا جاتا ہے, دوسرا ہوتا ہے تیسرا جاتا ہے. تو آپ یہ دیکھیں کہ یہ پھر کیا ہے کہ اتنے لوگ آپ, میں پہلے بھی بات کر چکا ہوں شاید کہ میری دھرتی خون سے لت پت ان شہیدوں کے, جس میں فوجی ہیں, جس میں ظاہری بات ہے ادر لا انفورسنگ ایجنسیز ہیں, پولیس ہے, اس کے اندر شہری آبادی بھی ہے. لیکن فوج کا تعلق جو ہے عوام سے کبھی بھی ختم نہیں ہوگا. لیکن انسپائٹ آف آل دیز پروپیگنڈاز یہ بڑے زوروں شوروں پہ رہتا ہے. آپ جنرل ضیاء مرحوم کے بعد آپ دیکھیں جب انہوں نے ٹیک اوور کیا, اس کے بعد سے کیا ہوا, اس کے ایک پروپیگنڈا فوج کے خلاف شروع ہوا, ڈائی ڈاؤن ہوا. پھر جنرل مشرف کو ہم نے دیکھا ان کے زمانے میں شروع ہوا, پھر ڈائی ڈاؤن ہوا,
اور
اب دوبارہ یہ ایک خاص شروع ہوا ہے اس وقت. ان میں میری نظر میں تو کوئی حقیقت نہیں ہے, لیکن پروپیگنڈا مشین از ویری اسٹرانگ جو کہ ابھی چلائی جا رہی ہے. اٹ از تھرو وٹ ایور کنٹری اٹ از, انڈیا کا آپ نام لیں یا کسی اور کا لیں, جہاں سے بھی چل رہی ہے, بٹ اٹ از موسٹلی فیک. بٹ پاکستان انفارچونیٹلی اتنا نان ٹیکنیکل ہے کہ اس کے پاس کوئی بلٹین ٹو فائنڈ آؤٹ کہ ہو دیز پیپل آر, مطلب آپ بندے نہیں دیکھ سکتے کہ کیا ہو رہا ہے کیا نہیں ہو رہا. دیٹس ویری امپورٹینٹ, ادر وائز آپ کیسے چیزوں کو چلا سکتے ہیں, آپ مجھے بتائیں ذرا.
سر میرا یہاں پہ ایک بڑا عجیب سا کوشچن آتا ہے. ایک تو میں نے بیشتر اس کے کہ میں اس کوشچن یا اس کی طرف سے پہلے نکل لیتی ہوں. آرمی کے لحاظ سے ابھی آپ نے بات کی ہے, اور اس وقت آپ نے ابھی آپ نے فرمایا کہ اس وقت جو ایک پروپیگنڈا چل رہا ہے, میں تھوڑا سا پیچھے جاؤں, محسن داور نے بڑے بڑے عجیب بیانات دیے, انہوں نے کہا تھا کہ فوجیوں کو میں جو کہنا بھی مناسب نہیں لگتا, مگر اب کی جو ہمارا صرف میں کہتی ہوں ساری زندگی پاک فوج کو سلام کرتے ہم نے گزاری, بٹ انفارچونیٹلی اینڈ آئی تھنک سو جنرل باجوہ ول ٹیک اے یو ٹرن آئی ایم شیور, کہ محسن داوڑ, میں نواز شریف صاحب کے بارے میں سن رہی تھی, نواز شریف صاحب نے بھی فوج کے لیے اتنے سخت گیر الفاظ کہے, زرداری صاحب نے اتنے سخت گیر کہ یہی پولیٹیشین فوج کو بلاتے ہیں اور پھر جب فوج ان کو نکالتی ہے, یعنی آپ انوالو بھی کرتے ہیں ظاہر ہے, پھر آپ ان کو اختیار دیتے ہیں اور پھر یہی لوگ برا کہتے ہیں. تو اٹس ناٹ اونلی دیٹ عمران خان از سینگ, بٹ یو نو محسن داور نے کہا تھا, نواز شریف صاحب نے کہا تھا, آپ کی مریم نواز کا کل میں ایک بیان سن رہی تھی کہ ہمیں پتہ ہے ان کو کیسے لینا ہے, اگر ہم ہاتھ جوڑ لیں گے پاؤں پڑ جائیں گے تو فوجی ہم کو منا لیں گے. تو یہ ہر پولیٹیشین نے ایکسپلوئٹ کرنے کی کوشش کی.
جی آپ نے جواب تو ویسے کافی حد تک خود ہی دے دیا ہے کہ یہ ہوتا ایسے ہی ہے. اب محسن داور آپ ان کی بات کر رہے ہیں, ان کے ساتھ ایک اور بھی ہیں, اور اب دیکھنا یہ پولیٹیکل گورنمنٹ ہے. جی دو بندے ہیں اور پولیٹیکل گورنمنٹ ہے یہ, اور پولیٹیکل گورنمنٹ کے اندر آپ دیکھیں فوج ہر جگہ تو انٹروین نہیں کر سکتی. اٹ از دیئر ڈیسیژن ٹو ٹیک دیم ان دا پارلیمنٹ آن دا فلور ان دا اسمبلی, سو دے ٹیک اٹ. فوج تو واچ کر رہی ہے کہ کیا ہو رہا ہے, دے آر سیئنگ اٹ, سو دیٹس فائن. آئی مین فوج کے اندر بھی ایک تھنک ٹینک ہے نا. اب فوج ایسے تو نہیں ہے کہ آپ ایک جنرل باجوہ ہیں یا چیف ہیں وہ ایک فیصلہ دیں گے, وہ ایک سٹ ڈاؤن ٹوگیدر, دے دیر فارمیشن کمانڈر, سب بیٹھتے ہیں, بات چیت ہوتی ہے, اس کے اوپر ایک اوپن اوپینین ہے. آپ دین یو ریچ سم کنکلوژن. اب میں تو ایز اے یہاں پر ترجمان تو نہیں ہوں, لیکن میں جو بتا رہا ہوں ظاہری بات آئی ڈونٹ سٹ ان دوز میٹنگس, بٹ دیٹس واٹ جنرلی تھنک, دیٹس واٹ ہیپنس. آپ انڈیویژل decisions اس طرح نہیں لیتے. اٹ از اے کلیکٹو ڈیسیجن بائی آل دی کور کمانڈرز. اور بیٹھ کے آپ بات کرتے ہیں, اختلافات بھی ہوتے ہیں, بٹ ایونچولی آپ ایک کانسنسس پیدا کرتے ہیں, اس کے مطابق ایک فیصلہ لیتے ہیں.
ہاں شکریہ کرن ناصر صاحب میرے ساتھ ہیں. سر یقیناً کیا آپ پیغام دینا چاہیں گے, کیونکہ باہر مجھے لگتا ہے کہ ہم نے ہاتھوں سے جو گرہیں دینا شروع کر دی ہیں, ہم ان کو دانتوں سے بھی ان گرہوں کو کبھی بھی نہیں کھول سکیں گے. اور جو ڈی فیم جس حساب سے فوج کو کیا جا رہا ہے, آپ آفیسرز یقیناً ایکس آرمی آفیسرز جو ہیں جب آپ ملتے ہیں, از اٹ ہارٹ بریکنگ فار یو؟ واٹ ڈو یو فیل؟
ہاں یہ آج کل جو ہو رہا ہے وہ تو واقعی اٹس لائک اے ٹارچر. اینڈ جو ہم فوج کو دیکھتے ہیں, فوج جس طرح اپنے شہدا کا خیال رکھتی ہے, اپنے ریٹائریز کا خیال رکھتی ہے, وہ بھی ہم نے دیکھا ہوا ہے. دے آر ویری ویل لک آفٹر. اینڈ لیکن اب یہ کام دیکھیں نا, یہ صرف فوج کی ذمہ داری تو نہیں ہے. اب ہمارے جو پالیٹیشینز ہیں, آئی مین بڑی فگرز ہیں, یہ سمجھدار لوگ ہیں, بڑے لوگ ہیں, ساری عمر سیاست میں رہے ہیں, لوگوں کی سیاست کرتے رہے ہیں. ان کا بڑا رول ہے اس ملک کو آگے لے جانے میں. اٹس جسٹ ناٹ دا آرمی. آرمی سے کیا کام نہیں لیتے آپ. آپ بال صفائی تو فوج سے کرواتے ہیں, فوج سے آپ فلڈ میں لگے جاتے ہیں, زلزلہ آتا ہے. اٹ از دیئر جاب, آئی نو دیٹ.
آرمی سے کرواتے ہیں
تو الیکشن بھی کرواتے ہیں, تو کوئی بات نہیں ہے, یہ جاب ہے آرمی کی. لیکن پالیٹیشینز ہیو ٹو پلے اے ویری بگ رول اف پاکستان ہیز ٹو پروگرس. ادر وائز آئی ڈاؤٹ ویری مچ. پاکستان آرمی اپنا رول ادا کر رہی ہے, نو ڈاؤٹ.
بعض لوگ کہتے ہیں کہ پاکستانی فوج جو ہے انٹرفیئر کرتی ہے, تو میرا ان سے یہیں پر ریڈیو پہ یہ جواب ہوتا ہے کہ پاکستانی فوج پاکستان میں انٹرفیئر کر رہی ہے نا. لائک باہر والی فوج تو آ کے انٹرفیئر نہیں کرے گی, کسی میں دم ہے تو وہ آ کے انٹرفیئر کر کے.
بھائی صاحب بات یہ ہے کہ وہ بھی جو آپ کوشچن کر رہے ہیں نا, وہ بھی ٹھیک نہیں ہے. پاکستانی فوج انٹرفیئر کر دی جب پالیٹیشین سے کہتے ہیں تو بھائی یہ مر گئے, یہ کیا ہو رہا ہے ملک کے اندر. دے گو ٹوگیدر, دے گیٹ ٹوگیدر اینڈ گو, اینڈ دیٹس واٹ وی ہیو سین. جنرل ضیاء کا ٹائم تھا, جنرل مشرف کا ٹائم تھا, سب جگہ مٹھائیاں بانٹیں گی, ہر دفعہ مٹھائیاں نہیں بانٹیں گی کیا؟ آپ نے دیکھا اس بات کو. تو یہ اٹس ناٹ آرمی وچ انٹرفیئرز. اچھا انٹروین تو یہ آپ دیکھیں, اب یہ مارشل لا تھا 10 سال ایوب خان کا, 10 سال مارشل لا رہا, زیادہ 10 سال رہا جنرل مشرف کا. کبھی کسی نے سوچا یہ مارشل لا کب تھا؟ مارشل لا شروع میں 3-4 مہینے رہا, 5 مہینے رہا, اس کے بعد تو سول کیبنٹ رہی ہے تھرو آؤٹ. مجھے تو اس سے بھی اختلافات ہے کہ فوج نے 30 سال فوج میں گزار دیے. کیسے گزار دیے فوج میں 30 سال؟
فوجی آ گیا مگر اس نے
وہ آ گیا, ختم ہو گیا. 3-4 ماہ اس نے چلایا, ادھر مارشل آرٹ منسٹر لگائے, ادھر لگائے, کسی نے 6 مہینے لگائے, کسی نے 8 مہینے لگائے, اس کے بعد تو سول سیٹ اپ آ جاتا ہے. اور وہ بھی فوج کے خاتے میں آپ ڈال دیتے ہیں. میں تو یہ بھی حیران ہوتا ہوں, فوج کے کہتے میں کیسے ڈال دیا آپ نے اس کو؟ اٹ از اے سیولین گورنمنٹ ناؤ, ایکسپٹ دا پرسن آن ٹاپ از ان یونیفارم, دیٹس اٹ. دیر از اے پرائم منسٹر, دیر آر منسٹرز فار ایوری ڈپارٹمنٹ. تو پھر وہ فوج کے کھاتے میں 10-10 سال کس لیے ڈال جاتے ہیں؟
سر میرے دماغ میں بڑا عجیب سا یہ سوال آ رہا ہے کہ انموسٹیز, خاندانی جھگڑے, دشمنیاں فوج میں, اگر ایک آدمی, کیا سزا بھی دی جاتی ہے اگر فوج کے قوانین کی پابندی نہ کی جائے, یا اگر کہیں کوئی محسوس کیا جائے کہ یہ دس پرسن از کراسنگ دا لائن, تو وہاں پہ بھی کوئی فیورز یا ڈس لائکنگز یا لائکنگز انوالو ہوتی ہیں؟
جنرلی یہ تو جو بھی کسی نے کمٹ کیا ہے کرائم اس پہ ڈپینڈ کرتا ہے. سم ٹائم یس آپ کر لیتے ہیں کہ نہیں یہ اٹ واز وتھ گڈ انٹینشنز, جو ہوا غلط ہوا, لیکن یہ گڈ انٹینشنز نہیں, دیر واز نتھنگ بیڈ اباؤٹ اٹ. بٹ ادر وائز اسٹارٹنگ فرام دا رینک آف سپاہی اپ ٹل ٹاپ.
سر آپ ایک بڑی پیاری واقعہ سنا رہے تھے کہ آرمی میں فیورز نہیں ہوتی, اور اگر جو غلطی کرتا ہے اسی کو اس کی پاداش میں جرمانہ کیا جاتا ہے, کہ اگر باپ نے غلطی کی اور بیٹا ٹیلنٹڈ ہے تو بیٹا گرو کرتا ہے, باپ اپنا ہر جانا ادا کرتا ہے.
ہاں یہ بات تو بالکل درست ہے, میں نام تو نہیں بتا سکتا, یہ حقیقت ہے. میں نے تو ایک دفعہ یہ بھی ذکر کیا تھا, وی ہیو سین دی ٹاپ براس لائک ریڈ ٹیپ بینگ اسٹرپڈ آف دا رینکس. अगर उन्होंने गलत किया है, मतलब मुराद तो गई गई कि आप जैसे सीएमएच की होती हैं, बाकी जो फौज अगर प्लॉट देती है या घर देती है, रैंक्स भी स्ट्रिप्ड अप हो गए, पेंशन खत्म, हमने तो ये भी देखा हुआ है।
जनरल दुरानी ने भी बड़ी कीमत चुकाई है।
जी हाँ, ये भी बहुत सेंसिटिव क्वेश्चन है। मैं गरीबा तो भी बड़े रिस्पेक्टेबल जनरल थे, आईएसआई में रहे और आई लाइक देम ऑलवेज, बट
बड़ा आखिरी जवाब उन्होंने, शी इज वेरी घुमा फिरा के सवाल करती है, सीधे तरह से क्यों नहीं पूछती हो?
नहीं नहीं, उन्होंने अपने टाइम में जो अच्छा किया, लेकिन फिर एट द एंड वो एक बुक आई, वो थोड़ा सा शायद उनसे गलती हुई होगी, उन्होंने कोई माना होगा, कुछ तो होगा, क्योंकि मैं आई डोंट नो द डिटेल्स।
उनके बारे में बिपिन रावत ने लिखा था कि वो बोलते मैं उनको शराब देता जाता था और उनके से राज उगलवाता जाता था। जिस बारे मगर मेरा आपसे सवाल है कि अगर बेटा अगर आर्मी में है और बाप, अब जरा अगर वो शेयर करें कि अगर जो गलती करता है उसको उसकी सजा अदा करना पड़े।
जी जी, मैं आपको बता चुका हूँ कि कैसे होता है ये। तो अभी हमारे डॉक्टर थे, जनरल साहब थे, और उनको उनके साथ ऐसा हुआ कि फाइनली ही वाज लेफ्ट विद द पेंशन ओनली, एंड ही वाज अ जनरल ऑफिसर एंड ही वाज अ डॉक्टर, एंड वो ऐसा हुआ, लेकिन उनका बेटा इज स्टिल सर्वाइविंग इन अ वेरी हाई रैंक, सो दैट्स वन एग्जांपल, ही इज
माशाल्लाह।
वो उसी को है, वो आगे बच्चों में तो नहीं ट्रांसफर फौज करती ना, ये तो डिसिप्लिन है, मैं बता रहा हूँ आपको। फौज की ये खूबसूरती है कि अब बाप ने अब भरना, बेटे ने तो नहीं है ना।
सर, इस बात का पॉलिटिशियन को भी पता, वरना अगर वाजपेयी पॉलिटिशियन को, तो उनको पता है कि जनरल साहब कोई हम फाइनल पैरामिड में सबसे ऊपर लेके आ सकते हैं, तो अपने सारे बच्चे भर्ती करा दें फौज है ना।
तो फिर ऐसे मैंने आपसे, ये तो मैंने आपको बताया था, कभी किसी ने देखा कि किसी चीफ का बेटा आर्मी चीफ लगा? आज तक मैंने तो नहीं सुना कभी भी। वो बनते हैं, आते हैं, फौजियों के बच्चे तो आते हैं फौज में, दे लव, लेकिन वो अपने अपने रैंक तक जहां तक वो जाता है वो जाता है, उसके बाद वो घर चला जाता है।
सर, पाकिस्तान का एक अलमिया है, आपको याद होगा कि मैं इसका तस्करा भी कर रही थी, पैसा कमाने के जराए पे हम कॉम्प्रोमाइज करते हैं। पाकिस्तान में जब टिकटॉक्स शुरू हुए थे, तो उन टिकटॉक्स की वजह से बच्चियों ने मतलब अपनी इज्जत का भी सौदा किया। वो आपको यादगार पाकिस्तान का एक वाकया याद होगा, उस लड़की के फॉलोअर्स मिलियंस में आए थे, उसके बाद फॉलोअर्स, एंड लेटर ऑन डिस्क्लोज हो गया था कि जो लड़का उसके साथ था उसने लोगों को तैयार किया था कि उसपे अटैक करना है और कैसे करना है वगैरह वगैरह। इस वक्त सर, ये जो यूट्यूब और यहाँ वहां से जो रेवेन्यू की जनरेशन है ना, उसकी वजह से आपके एक्स आर्मी ऑफिसर्स ने हर जो जर्नलिस्ट है उसने अपने व्लॉगर्स बना लिए हैं। अभी इमरान रियाज के बारे में पता चला है, आमिर कल कैलकुलेट कर रहे थे, आई थिंक 80 लाख से 1 करोड़ 10 लाख रुपया महीने का ही जनरेट्स ऑन दीज व्लॉग्स। तो अब उसको सेंसेशनल करने के लिए समटाइम्स या टीआरपी बढ़ाने के लिए तो वो ऐसी न्यूज दे देते हैं विच इज नॉट फैक्ट। तो क्या आर्मी को कोई स्टेप तो लेना चाहिए?
देखें, ये तो सेंसेशन है, और सेंसेशन कितनी देर तक रह सकती है आप मुझे बताएं जरा। मे बी एक दिन, दो दिन, तीन दिन, हफ्ता, खत्म हो जाती है ये। जो आप हाउ लॉन्ग आप किसी को आप ये गलत खबरें फीड कर सकते हैं? इट डजंट वर्क आउट इन अ लॉन्ग रन। और जो लॉन्ग रन में सही जा रहा है वो सही जा रहा है, वो ठीक कर रहा है। कब तक आप इन चीजों को लेके चलेंगे? टिकटॉक हम भी देखते हैं, आप भी देखते हैं, तो ये आता है टेम्परेरी, आता हो ये क्या हो गया, उसके बाद खत्म हो जाता है, पता नहीं कितने टिकटॉकर्स हैं।
मगर नहीं सर, पैसे जनरेट करने के लिए भी अभी वो जो मेजर आदिल हैं वो भी चले गए।
जी जी जी, वो
जहां पर घर का भेदी लंका ढाए और मतलब दे कॉम्प्रोमाइज वन वे और द अदर।
मैं आपकी बात समझ गया। एक्चुअली तो ऐसे नहीं होना चाहिए। लाइक लोग आर्मी में सर्व करते हैं, फौज उनको आप देखें ना कब से ग्रूम करती है, व्हेन इज लाइक अ चाइल्ड, लाइक क्या 16 साल उम्र, 17 साल की उम्र में लेके जाती ऊपर एक रैंक तक लेके जाती है। अब ये मुझे कभी लगता है कि ये वो लोग हैं हु आर एक्टिविस्ट इन सम पॉलिटिकल पार्टीज प्रोबेबली, जो मुझे समझ आती है। हम भी अपनी स्ट्रीट में थोड़ी बहुत पॉलिटिक्स देखते होती है, ये सिर्फ वो लोग करते हैं, बट जनरली अब हम अपने जो अपने फोरम्स होते हैं अपने उसमें हम देखते हैं, वी डिस्करेज दैट। यू कांट रेज अ वॉइस व्हेन यू डोंट नो एनीथिंग। अब मैं अगर नहीं जानता कि आर्मी के अंदर क्या हो रहा है तो व्हाई शुड आई रेज माय वॉइस, वो तो इट बिकम्स फेक। आज भी मैं एक बंदे का पढ़ रहा था, वो मुझे पता नहीं क्या खबर दे रहा था कि जी मेरे पास कंफर्म सबूत नहीं है कि जी जनरल बाजवा की प्रॉपर्टीज है।
पता नहीं
तो जब नहीं है तो फिर आप बोलते क्यों हैं?
आसिफ जरदारी को भी मरवा दिया गया था, मतलब जाली खबर आ गई थी कि वो भी उनकी डेथ होगी। मैं सर जब देखती हूँ टिकटॉक को, जब अमेरिका में ब्लॉक करना चाहा बिकॉज दे थिंक दैट इट स्टार्टेड फ्रॉम चाइना, सऊदी अरेबिया ने जिस चीज को ब्लॉक करना होता है ब्लॉक द न्यूज, कैनेडा में रहते हुए आरटी को ब्लॉक किया हुआ है, मुख्तलिफ जगहों पे मुख्तलिफ चीजों को ब्लॉक किया जाता है।